भवितव्यता अर्थात जे हुनु छ भएरै छाड्छ, जे हुनु थियो भयो। एकजना दिदीले मलाई यसरी जवाफ दिनुभयो जब मैले उहाँलाई एउटा दुःखद समाचार सुनाए। जीवनमा घटना हुने घटनाहरूप्रति आम मानिसले यसरी नै प्रतिक्रिया दिन्छन्। कोरोना भाइरसको यस महामारीलाई लिएर आज आम मानिसले यसरी नै प्रतिक्रिया जनाइरहेका छन्। भवितव्यता अर्थात् जे हुन छ भएरै छाड्छ। अङ्ग्रेजीमा यसलाई ब्लाइन्ड फेट भनिन्छ। विडम्बना, कति क्रिस्चियनहरूले पनि यसरी प्रतिक्रिया जनाइरहेका छन्। तपाईँले कसरी प्रतिक्रिया जनाउनु हुँदैछ? यदि तपाईँ क्रिस्चियन हो भने तपाईँको प्रतिक्रिया आम मानिसभन्दा फरक हुनुपर्छ। कुनै पनि घटना परिघटनाको पछाडि भवितव्यता होइन, परमेश्वर हुनुहुन्छ। कुनै पनि घटना त्यत्तिकै बिना कारण र बिना उद्देश्य संयोग वा दुर्घटनावश घट्दैन, तर परमेश्वरले नै उहाँको उद्देश्य अनुसार घटाउनु भएको कारणले गर्दाखेरि घट्दछ। यो संसार पाइलोट बिनाको प्लेन जस्तो होइन। सबै कुरामा परमेश्वर पूर्ण नियन्त्रणमा हुनुहुन्छ, पूर्ण रूपमा नियन्त्रणमा हुनुहुन्छ। वचन संग्रह 115:3 यसरी भन्दछ, हाम्रा परमेश्वर स्वर्गमा हुनुहुन्छ, उहाँले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ। यही सत्यता हामी अय्युबको कथाबाट सिक्न सक्छौँ। आउनुहोस् अय्युब 1 र 2 अध्यायबाट हेरौँ। उस देशमा अय्युब नाउँ भएको एकजना मानिस बस्दथे। तिनी निर्दोष र सोझो जीवन बिताउँथे। तिनी परमेश्वरसँग डराउँथे र दुष्टताबाट अलग बस्थे। तिनका 7 छोरा र 3 छोरी थिए। तिनका 7,000 भेडा, 3,000 उँट, 500 हल गोरु र 500 गधा बाहेक धेरै कमारा कमरीहरू पनि थिए। पूर्वका सबै मानिसहरूमध्ये अय्युब सबैभन्दा महान थिए। तिनका छोराहरूले पालैसित आफ्नो घरमा भोज लाउँथे र आफ्ना 3 बहिनीहरूलाई खानपिनका लागि निम्त्याउँथे। भोज दिने क्रम सिद्धिएपछि अय्युबले आफ्ना छोराछोरीहरूलाई बोलाएर शुद्ध बनाउने गर्थे। तिनी बिहान सबेरै उठी तिनीहरू प्रत्येकको निम्ति यो विचारले एउटा होम बलि चढाउँथे, सायद मेरा छोराछोरीले पाप गरे होलान् र परमेश्वरलाई आफ्ना हृदयमा सरापे होलान्। अय्युबले सधैँ यसै गर्थे। एक दिन स्वर्गीय दूतहरू परमप्रभुको सामुने उपस्थित हुँदा शैतान पनि तिनीहरूसँग आयो। परमप्रभुले शैतानलाई भन्नुभयो, त कहाँबाट आइस? त्यसले भन्यो, पृथ्वीमा चारैतिर घुमफिर गर्दै आएको हुँ। तब परमप्रभुले शैतानलाई सोध्नुभयो, के तैले मेरो दास अय्युबलाई याद गरिस्? परमेश्वरको डर राख्ने र दुष्ट कामबाट अलग रहने त्यो जस्तो निर्दोष र सोझो मानिस पृथ्वीमा अरू कोही छैन। शैतानले परमप्रभुले यसो भनेर जवाफ दियो, अय्युबले त्यसै परमेश्वरको डर राखेका हुन् त। के तिनलाई, तिनका घरमा र तिनका सबै धन सम्पत्तिलाई तपाईँले चारैतिरबाट बार हालेर रक्षा गर्नुभएको छैन? तिनका सबै काममा तपाईँले आशिष दिनुभएको छ अनि तिनका गाई वस्तुहरू देशभरि अनगिन्ती बढेका छन्। तर आफ्नो हात पसाएर तिनका सबै चिजमाथि प्रहार गर्नुहोस् र तिनले तपाईँलाई तपाईँकै मुखको सामुने सराप्नेछन्। तब परमप्रभुले शैतानलाई भन्नुभयो, लौ त त्यस कहाँ जे जति छन् सबै तेरै हातमा भयो, केवल अय्युबको शरीरलाई चाहिँ नछु। तर शैतान परमप्रभुको उपस्थितिबाट निस्केर गयो। एक दिन अय्युबका छोराछोरीहरू आफ्ना जेठा दाजुको घरमा खानपिन गर्दै थिए। एउटा समाचार वाहक कुद्देर अय्युब कहाँ आएर भन्यो, गोरुहरू जोतिरहेका र गधाहरू तिनीहरूका नजिक चरिरहेकै बेला सबैहरूले गोठालाहरूलाई आक्रमण गरेर मारे र ती सबै लगे अनि तपाईँलाई समाचार दिन म मात्र उम्के। त्यो बोल्दा बोल्दै अर्को समाचार वाहक आइपुग्यो। त्यसले भन्यो, परमेश्वरको अग्नि स्वर्गबाट झरेर भेडाहरू र गोठालाहरूलाई भस्म पार्यो अनि तपाईँलाई समाचार दिन म मात्र उम्के। त्यो बोल्दा बोल्दै अर्को एकजना आएर भन्यो, कल्दीहरूले छापा मार्ने 3 दल बनाए र तपाईँका उँटहरू आक्रमण गरी लगे, तिनीहरूले नोकरहरूलाई मारे र तपाईँलाई समाचार दिनलाई म मात्र उम्के। त्यो मानिस बोल्दा बोल्दै एकजना आइपुग्यो र भन्यो, तपाईँका छोराछोरीहरू आफ्ना जेठा दाजुको घरमा खानपान गर्दै थिए, त्यसै बेला मरुभूमिबाट अचानक आँधी बेरी आएर घरको चारै कुनामा हान्यो र त्यो घर ती जवान मानिसहरूमाथि ढलेर तिनीहरू सबैलाई थिचेर मारियो अनि समाचार दिन म मात्र उम्के। यो सुनेर अय्युब उठे र तिनले आफ्नो लुगा च्याते, तिनले आफ्नो कपाल खौरे र भुइँमा घोप्टो परेर दण्डवत गरी भने, म आफ्नै आमाको गर्भबाट नाङ्गै आए अनि म नाङ्गै फर्केर जानेछु। परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्यको होस्। यी सबै कुरामा अय्युबले परमेश्वरलाई गलत कामको दोष लगाएर पाप गरेनन्। अर्को एक दिन स्वर्गदूतहरू परमप्रभुको सामने उपस्थित हुँदा शैतान पनि आफूलाई उहाँको अगाडि उपस्थित गराउन तिनीहरूसँगै गयो। अनि परमप्रभुले शैतानलाई सोध्नुभयो, त कहाँबाट आइस? त्यसले भन्यो, पृथ्वीमा चारैतिर घुमफिर गर्दै आएको हो। तब परमप्रभुले शैतानलाई सोध्नुभयो कि तैँले मेरो दास अय्युबलाई याद गरिस्, परमेश्वरसँग डर राख्ने र दुष्ट कामबाट अलग रहने त्यो जस्तो निर्दोष र सोझो मानिस पृथ्वीमा अरू कोही छैन, बिना कारण त्यसलाई नाश गर्नलाई तैँले मलाई उस्काइस्, तर त्यसको निष्ठा अझसम्म ढलपल भएको छैन। शैतानले परमप्रभुलाई जवाफ दियो, चामको सट्टा चाम, आफ्नो ज्यान बचाउन मानिसले आफूसँग भएको सबै कुरा दिँदैन र आफ्नो हात बसाएर तिनको शरीरमा चोट पुर्याउनुहोस् अनि तिनले तपाईँको मुखै सामुन्ने तपाईँलाई सराफ्नेछन्। तब परमप्रभुले शैतानलाई भन्नुभयो, लौ त त्यसो भए त्यो तेरै हातमा छ, तर त्यसको ज्यान चाहिँ छोडिदे। तब शैतान परमप्रभुको सामुन्नेबाट निस्कियो। त्यसले अय्युबको पैतालादेखि टाउकोसम्म कष्टप्रद खटिरा उब्जाइदियो। खरानीमा बसेर कन्याउनलाई तिनले एउटा फुटेको माटोका भाँडाको टुक्रा लिए। तिनकी पत्नीले तिनलाई भनिन्, के तपाईँ आफ्नो निष्ठामा अझै अडि नै रहनुहुन्छ? परमेश्वरलाई सराप्नुहोस् र मर्नुहोस्। अय्युबले जवाफ दिए, तिमी एक मूर्ख आइमी जस्तै कुरा गर्दछौ। परमेश्वरबाट हामीले सुख चाहिँ ग्रहण गर्ने र दुःख ग्रहण नगर्ने, यी सबै कुरामा आफूले बोलेको कुरामा अय्युबले पाप गरेनन्। सो यस दुईवटा अध्यायमा हामी अय्युबको दुःख र परमेश्वरको सार्वभौमिकताको बारेमा हेर्छौँ। हामी पहिले अय्युबको दुःखलाई विचार गरौँ। अय्युब को थिए र उनले किन दुःख पाए? अय्युबको चरित्र, अय्युबको थियो अय्युबको चरित्र र सामाजिक आर्थिक स्थितिलाई पहिले विचार गरौँ। पद एक अनुसार अय्युब एक निर्दोष मानिस थिए। अय्युब उज देशमा बस्दथे। तिनी निर्दोष र सोझो जीवन बिताउँथे। तिनी परमेश्वरसँग डराउँथे र दुष्टताबाट अलग बस्थे। सो अय्युब कुनै काल्पनिक पात्र थिएनन्, तर एक ऐतिहासिक मानिस थिए। उनी उज देशमा बस्दथे, जुन देश सम्भवतः प्राचीन इदोम थियो र आधुनिक जोर्डन हुन सक्छ। अय्युब एक निर्दोष मानिस थिए र अय्युब एक धनी मानिस थिए, पारिवारिक रूपमा, सामाजिक रूपमा, आर्थिक रूपमा धनी मानिस। पद दुई, तिनका सात छोरा र तीन छोरी थिए। त्यतिखेरको समयमा धनको मूल्याङ्कन पाल्तु पशुहरूको आधारमा गरिन्थ्यो भने अय्युबको पद तीन अनुसार 7,000 भेडा, 3,000 उठ, 500 हल गोरु र 500 गधा बाहेक धेरै कमारा कमारीहरू पनि थिए। पूर्वका सबै मानिसहरूमध्ये अय्युब सबैभन्दा महान थिए। त्यति मात्र होइन, अय्युब निर्दोष मानिस थिए, अर्थ अय्युब धनी मानिस थिए, अय्युब एक धार्मिक मानिस पनि थिए। पद चार अनुसार अय्युबले अय्युबका छोराहरूले पालैसित आफ्नो घरमा भोजन लाउँथे र आफ्ना तीन बहिनीहरूलाई खानपिनका लागि निम्त्याउँथे। भोज दिने क्रम सिद्धिएपछि अय्युबले आफ्ना छोराछोरीहरूलाई बोलाएर शुद्ध बनाउने गर्थे। तिनी बिहान सबै उठे, तिनीहरू प्रत्येकको निम्ति यो विचारले एउटा एउटा होमबली चढाउँथे, सायद मेरा छोराछोरीले पाप गरे होलान् र परमेश्वरलाई आफ्ना हृदयमा सरापे होलान्। अय्युबले सधैँ यसै गर्थे। अय्युब एक निर्दोष मानिस थिए, अय्युब एक धनी मानिस थिए, अय्युब एक धार्मिक मानिस थिए। सो फार सो गुड, यहाँसम्म त सबै कुरा ठिकै थियो, तर अय्युबको जीवनमा विश्वास नै गर्न नसकिने एउटा मोड आयो। अय्युबले भारी दुःख पायो। अय्युबले एकदमै अकल्पनीय रूपमा दुःख पाए। पद 13-19 पदसम्ममा, एक दिन अय्युबका छोराछोरीहरू आफ्ना जेठा दाजु घरमा खानपिन गर्दै थिए। एउटा समाचारबाट कुदेर अय्युब कहाँ आएर भन्यो, गोरुहरू जोतिरहेका र गधाहरू तिनीहरूका नजिकै चरिरहेको बेला सबैहरूले गोठालाहरूलाई आक्रमण गरेर मारेर ती सबै लगे, अनि तपाईँलाई समाचार दिन म मात्र उम्के। त्यो बोल्दा बोल्दै अर्को समाचार वाहक आइपुग्यो। त्यसले भन्यो, परमेश्वरको अग्नि स्वर्गबाट झरेर भेडाहरू र गोठालाहरूलाई भस्म पार्यो, अनि तपाईँका समाचार दिन म मात्र उम्के। अनि तपाईँलाई समाचार दिन म मात्र उम्के। त्यो बोल्दा बोल्दै अर्को एकजना आएर भन्यो, कल्दीहरूले छापा मार्ने तीन दल बनाए र तपाईँको उँटहरू आक्रमण गरी लगे, तिनीहरूले नोकरहरूलाई मारे र तपाईँलाई समाचार दिनलाई म मात्र उम्के। त्यो मानिस बोल्दा बोल्दै एकजना आइपुगेर भन्यो, तपाईँको छोरा छोरीहरू आफ्ना जेठा दाजुको घरमा खानपान गर्दै थिए, त्यसै बेला मरुभूमिबाट अचानक आँधी बेहरी आएर घरको चारै कुनामा हान्यो र त्यो घर ती जवान मानिसहरूमाथि ढलेर तिनीहरू सबैलाई थिचेर मार्यो, अनि समाचार दिन म मात्र उम्के। अयुबको परिवार, अयुबको धन सम्पत्ति, नोकर चाकर सबै अयुबबाट खुसियो। उनी निर्दोष थिए, उनी धनी थिए, उनी धर्मी मानिस थिए, तर अयुबले किन दुःख पाए? सबै दुःख कष्टको जरा भनेको पाप हो, सबै दुःख कष्टको मूल पाप हो, हामी यो जान्दछौँ। र एक दिन हरेक पापीले आफ्नो पापको सजाय भोग्नु नै पर्छ, तर हरेक दुःख पापको प्रत्यक्ष सजाय भने होइन। अयुबको दुःखको पछि उसको पाप थिएन, उनी त निर्दोष थिए। परमेश्वर आफैले नै यो पुष्टि गर्नुभएको छ कि अयुबले परमेश्वरको डर मान्थे, अयुब परमेश्वरको सामु ऊ निर्दोष थिए, ऊ सोझो थिए, दुष्ट कामबाट अलग रहन्थे। तर अयुबले दुःख भोगे, उनी निर्दोष थिए, परमेश्वरसँग डराउँथे, सोझो थियो, र पनि उसले दुःख भोगे किन? पर्दा पछाडि माथि स्वर्गमा परमेश्वर र शैतान बीच जे भइरहेको थियो सो बारे अयुब अज्ञात थिए, तर हामीलाई थाहा छ पद छदेखि सातमा अयुबले किन दुःख पाए। एक दिन स्वर्गीय दूतहरू परमप्रभुको सामान्य उपस्थित हुँदा शैतान पनि तिनीहरूसँग आयो। परमप्रभुले शैतानलाई सोध्नुभयो, त कहाँबाट आइस? त्यसले भन्यो, पृथ्वीमा चारैतिर घुमफिर गर्दै आएको हुँ। परमेश्वरले अयुबलाई परमेश्वरलाई र उहाँका मार्गहरूलाई साँचो रूपमा प्रेम गर्ने मानव जातिको मूल उदाहरणको रूपमा प्रस्तुत गर्नुभयो। पद आठ, तब परमप्रभुले शैतानलाई सोध्नुभयो, के तैँले मेरो दास अयुबलाई याद गरिस्? परमेश्वरको डर राख्ने र दुष्ट कामबाट अलग रहने त्यो जस्तो निर्दोष र सोचो मानिस पृथ्वीमा अरू कोही छैन। तर यस कुरामा शैतान असहमत भयो। त्यही भएर पद नौ र एघारमा शैतानले यसरी भन्दछ, शैतानले परमप्रभुले यसो भनेर जवाब दियो, अयुबले त्यसै परमेश्वरको डर राखेका हुन् त, के तिनलाई तिनका घरना र तिनका सबै धन सम्पत्तिलाई तपाईँले चारैतिरबाट बार हालेर रक्षा गर्नुभएको छैन? तिनका सबै काममा तपाईँले आशिष दिनुभएको छ, अनि तिनका गाईबस्तुहरू देशभरि अनगिन्ती बढेका छन्। तर आफ्नो हात पसारेर तिनका सबै चिजमाथि प्रहार गर्नुहोस् र तिनले तपाईँलाई तपाईँकै मुखको सामुन्ने सराप्नेछन्। शैतान असहमत हुन्छ, शैतानले नयाँ प्रस्ताव ल्याउँछ परमेश्वरको सामु, र शैतानको प्रस्तावमा परमेश्वर सहमत हुनुहुन्छ, तर एक शर्तमा, बात पद बाह्र, तब परमप्रभुले शैतानलाई भन्नुभयो, लौ त त्यसका जे जति छन् सबै तेरै हातमा भयो, केवल अयुबको शरीरलाई चाहिँ नछो। तब शैतान परमप्रभुको उपस्थितिबाट निस्किएर गयो। र तेह्रदेखि उन्नाइस पदसम्म अयुबले एक पछि अर्को दुःखद समाचार सुने। अयुबको सँग अयुबसँग जे जति थियो सबै कुरा उबाट खोसियो, तर पनि अयुबको पहिलो प्रतिउत्तर के थियो? बिसदेखि बाइस पदमा हेरौँ न, यो सुनेर अयुब उठे र तिनले आफ्नो लुगा च्याते, तिनले आफ्नो कपाल खौरे र भुइँमा घोप्टो परेर दण्डवत गरी भने, म आफ्नै आमाको गर्भबाट नाङ्गै आए अनि म नाङ्गै फर्केर जानेछु। परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्यको होस्। यी सबै कुरामा अयुबले परमेश्वरलाई गलत कामको दोष लगाएर पाप गरेनन्। र परमेश्वरले शैतानलाई अयुबको निष्ठा अझसम्म ढल्पन नभएको कुरा गर्नुहुन्छ, तर शैतान अझै विश्वस्त हुँदैन। शैतानले त्यतिकै हार स्वीकार गर्नेवाला छैन। शैतानले यसो भन्दै परमेश्वरलाई जवाफ दिन्छ, दुई अध्यायको चारदेखि पाँच पदमा, चामको सट्टा चाम, आफ्नो ज्यान बचाउन मानिसले आफूसँग भएको सबै कुरा दिँदैन र आफ्नो हात पसारेर तिनको शरीरमा चोट पुर्याउनुहोस् अनि तिनले तपाईँको मुखकै सामुन्ने तपाईँलाई सराप्नेछन्। चामको सट्टा चाम अर्थात् छालाको बदला छाला, त्यसको अर्थ भनेको आफ्नो ज्यान बचाउन मानिसले आफूसँग भएको सबै कुरा दिन्छ। सो शैतानले अर्को प्रस्ताव यहाँनिर परमेश्वरको सामु ल्याइराखेको छ, आफ्नो हात पसारेर तिनको शरीरमा चोट पुर्याउनुहोस् अनि तिनले तपाईँको मुखकै सामुन्ने तपाईँलाई सराप्नेछन्। र फेरि पनि परमेश्वर सहमत हुनुहुन्छ, तर फेरि पनि एक शर्तमा, दुई अध्यायको पद छ, तब परमप्रभुले शैतानलाई भन्नुभयो, लौ त त्यसो भए त्यो तेरो हातमा छ, तर त्यसको ज्यान चाहिँ छोडिदे। तब माथि स्वर्गमा के हुँदैछ थाहा नपाई अयुबले पाउनसम्म शारीरिक दुःख पायो कि पैतालसदेखि टाउकोसम्म कष्टप्रद खटिरा उब्जियो। र पद सातदेखि नौले भन्दछ कि तब शैतानले परमप्रभुको सामुन्नेबाट निस्कियो, शैतान परमप्रभुको सामुन्नेबाट निस्कियो, त्यसले अयुबको पैतालादेखि टाउकोसम्म कष्टप्रद खटिरा उब्जाइदियो। खरानीमा बसेर कन्याउनलाई तिनले एउटा
फुटेको माटोको भाँडाको टुक्रा लिए। तिनले तिनकी पत्नीले तिनलाई भनिन्, के तपाईँ आफ्नो निष्ठामा अझै अडिक नै रहनुहुन्छ? परमेश्वरलाई सराप्नुहोस् र मर्नुहोस्। अय्युबले जवाफ दिए, तिमी एक मूर्ख हामी जस्तै कुरा गर्दछौ। परमेश्वरबाट हामीले सुख चाहिँ ग्रहण गर्ने र दुःख ग्रहण नगर्ने, यी सबै कुरामा आफूले बोलेका कुरामा अय्युबले पाप गरेनन्। तर यही कथाको अन्त्य होइन, कथा यसपछि निरन्तर जारी नै रहन्छ। अध्याय तिनमा जब हामी आउँछौँ, अय्युबले शोक गर्छन्। अध्याय चारदेखि एकतिससम्म अय्युबको दर्दनाक आक्रोश र उनका तीन दयनीय मित्रहरूको बारेमा पाउँछौँ, जोहरू अय्युबलाई सान्त्वना दिन भने आएका छन्। र अध्याय 32-37 अय्युबको अर्को मित्र एलिहुको प्रवेश पाउँछौँ। र अध्याय 38-42 अय्युबलाई परमेश्वरको जवाफबारे उल्लेख गरेको पाउँछौँ। र 42:7-16 अन्तमा अय्युबको सुखद अन्तको बारेमा हामी पाउँदछौँ। सो अय्युबको बारेमा, उसको जीवन, उसको दुःखको बारेमा हेऱ्यौँ, उसले किन दुःख पाए भन्ने बारेमा हामीले संक्षिप्त रूपमा हेऱ्यौँ। तर अब हामी अय्युबको कथाबाट हामी के सिक्न सक्छौँ? तिनवटा कुराहरू। पहिलो कुरा, दुःख कष्ट दुष्टमाथि परमेश्वर सार्वभौम हुनुहुन्छ। अय्युब एक निर्दोष मानिस थिए, तर पनि उनले कष्ट भोगे। तर नियन्त्रणमा भने अय्युबको कष्ट थिएन, सार्वभौमी परमेश्वर हुनुहुन्थ्यो। अय्युबको कष्ट परमेश्वरको नियन्त्रणदेखि बाहिर थिएन। यो कुरा अय्युब आफैले स्वीकार गरेका छन्। 1:20-22 जब अय्युबले दुःखद खबर सुने, तब उठे र तिनले आफ्नो लुगा च्याते, तिनले आफ्नो कपाल खौरे र भुइँमा घोप्टो परेर दण्डवत गरी भने, म आफ्नी आमाको गर्भबाट नाङ्गै आए अनि म नाङ्गै फर्केर जानेछु। परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्यको होस्। अर्थात् छोराछोरी धन सम्पत्ति सबै परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो भने अय्युबले स्वीकार गरिरहेका छन्। सो फेरि 2:10 पनि अय्युबले यसरी स्वीकार गर्छन्, परमेश्वरबाट हामीले सुख चाहिँ ग्रहण गर्ने र दुःख ग्रहण नगर्ने। अय्युबले यो स्वीकार गर्दैछन् कि सुख र दुःख दुवै परमेश्वरबाट आउँछ। मलाई लाग्छ हामी धेरैजनालाई यो सत्यता पचाउन गाह्रो हुन्छ। सो त्यसै गरी 19:21-22 पनि अय्युबले यसरी स्वीकार गरेका छन्, दया गर्नुहोस् हे मेरा मित्र, दया गर्नुहोस् किनभने परमेश्वरको हात ममाथि परेको छ। परमेश्वरले मेरो खेदो गर्नुभए चाहिँ तपाईँहरू किन खेदो गर्नुहुन्छ? अय्युब आफैले स्वीकार गरेका छन् कि अय्युबको दुःख कष्टमाथि परमेश्वर सार्वभौम हुनुहुन्छ, परमेश्वर नियन्त्रणमा हुनुहुन्छ। परमेश्वरको सार्वभौमिकताभित्र अय्युबले कष्ट भोगे, दुःख भोगे। सो परमेश्वर दुःख कष्टमाथि सार्वभौम हुनुहुन्छ र परमेश्वर दुष्टमाथि पनि सार्वभौम हुनुहुन्छ, अर्थात् परमेश्वर सैतानमाथि पनि सार्वभौम हुनुहुन्छ। कसरी? पहिलो, हामी यहाँ देख्छौँ कि सैतान पनि स्वर्गदूतहरू झैँ परमेश्वरको सेवामा खटाइएका एक सेवक हुन्। पद 6 यसरी भन्दछ, एक दिन स्वर्गीय दूतहरू परमप्रभुको सामुन्ने उपस्थित हुँदा सैतान पनि तिनीहरूसँग आयो। 2:1 भन्दछ फेरि, अर्को एक दिन स्वर्गदूतहरू परमप्रभुको सामुन्ने उपस्थित हुँदा सैतान पनि आफूलाई उहाँको अगाडि उपस्थित गराउन तिनीहरूसँगै गयो। यसको अर्थ परमेश्वरको सेवामा खटाइएका स्वर्गदूतहरूले झैँ सैतानले पनि आफूलाई परमेश्वरको अगाडि उपस्थित गराउनु पर्थ्यो, परमेश्वरको अगाडि आफ्नो सेवाको प्रतिवेदन बुझाउनु पर्थ्यो। र दोस्रो, परमेश्वरको अनुमति बिना सैतानले केही पनि गर्न सक्दैन थियो। अय्युबको धन सम्पत्ति र परिवारलाई छुन पहिले सैतानले परमेश्वरबाट अनुमति प्राप्त गरेका हामी देख्दछौँ। र 1:12 यसरी भनेको छ कि, तब परमप्रभुले सैतानलाई भन्नुभयो, लौ त त्यसका चिज जति छन् सबै तेरै हातमा भयो, केवल त्यसको शरीरलाई अथवा अय्युबको शरीरलाई चाहिँ नछो। यो परमेश्वरले सैतानलाई दिनुभएको अनुमति थियो। त्यसै गरी अय्युबको स्वास्थ्यमाथि आक्रमण गर्न सैतानलाई परमेश्वरबाट छुट्टै अनुमति चाहिएको हामी देख्दछौँ। 2:6 तब परमप्रभुले शैतानलाई भन्नुभयो, लौ त त्यसो भए त्यो तेरो हातमा छ, तर त्यसको ज्यान चाहिँ छोडिदे। अनि शैतानले अयुबको पैतालादेखि टाउकोसम्म कष्टप्रद खटिरा उब्जाइदियो, तर खटिराको कारण अयुब मरेन, किनकि शैतानलाई अयुबको ज्यान लिने अनुमति भने थिएन। सो परमेश्वर दुःखमाथि सार्वभौम हुनुहुन्छ, परमेश्वर दुष्टमाथि पनि सार्वभौम हुनुहुन्छ। हामीले सिक्ने पहिलो कुरा भनेको यही हो कि परमेश्वर दुष्ट र दुःख दुवैमाथि सार्वभौम हुनुहुन्छ। र दोस्रो कुरा अयुबको कथाबाट हामी सिक्ने दोस्रो कुरा भनेको, परमेश्वरले आफ्नो उद्देश्य पूरा गर्न उहाँको इच्छा अनुसार माध्यमहरू प्रयोग गर्नुहुन्छ। अयुबले सामना गर्नु परेको सबै क्षतिको, हानिको, नोक्सानीको पछाडि प्राकृतिक प्रकोप अर्थात् आगो र आँधी बेहरी र मानवीय दुर्व्यवहार अर्थात् सबीहरू कल्दीहरू दुवैको मिश्रण पाउँछौ, र अयुबको दुःखको जिम्मेवार तिनीहरू हुन्, र शैतान पनि जिम्मेवारी छ यहाँ, किनकि ती सबैको पछाडि शैतानको हात हामी यहाँ देख्दछौँ, तर शैतानको पछाडि पनि परमेश्वरको हात थियो। अयुबले किन दुःख पायो? किनकि त्यहाँ प्राकृतिक प्रकोप थियो, त्यहाँनिर मानवीय दुर्व्यवहार थियो, स्वर्गबाट आगोले जलाएर सकाप पारिदियो, आँधी बेरी आएर घर ढालिदियो, अनि त्यहाँनिर सबी र कल्दीहरू आएर अयुबको कमारा कमरियालाई मार्यो र अयुबका धन सम्पत्ति लुटेर लग्यो। त्यसकारण अयुबले दुःख पायो हाम्रो मानवीय दृष्टिकोणले, तर तिनीहरूको पछाडि को थियो? शैतान थियो, किनकि शैतानले नै त्यो सबै कुराहरू ल्याएको हामी देख्दछौँ। तर शैतानको पछाडि को हुनुहुन्थ्यो? शैतानको पछाडि अनुमति दिने योजनाकार परमेश्वर आफै नै हुनुहुन्थ्यो। सो अयुबको कथामा परमेश्वरले आफ्नो उद्देश्य पूरा गर्न माध्यमहरू चलाउनु भएको देख्दछौँ। उहाँले शैतानदेखि लिएर उहाँले सबीहरू कल्दीहरू आगो आदि बेरीहरूलाई चलाउनु भएको हामी देख्दछौँ, समुद्रलाई चलाउनु भएको देख्छौँ। यसकारण हामी भन्दैछौँ कि अयुबको कष्ट परमेश्वरको उद्देश्य बाहिर थिएन। तर अयुबको दुःख पछाडि परमेश्वरको उद्देश्य के थियो? एउटा मुख्य उद्देश्य कि कुनै भौतिक आशिष बिना पनि, जस्तै स्वास्थ्य र समृद्धि बिना पनि, मानिसले परमेश्वरलाई प्रेम गर्न सक्छ, उहाँको सेवा गर्न सक्छ र धार्मिकताको पछि लाग्न सक्छ भनी देखाउनु थियो। र अयुब यसको ज्वलन्त उदाहरण बने। तर अयुब केवल एउटा छाया मात्र थिए, वास्तविकता त येशु हुनुहुन्छ। येशुले पितालाई प्रेम गर्नुभयो र क्रुसको कष्ट र मृत्युसम्मै आज्ञाकारी रहनुभयो। क्रुसको अपेक्षा गर्दै येशुले युहन्ना 14:3-31 पदमा यसरी भन्नुभएको छ, 30-31 पदमा, यस संसारको शासक आइरहेछ, त्यसको ममाथि केही शक्ति छैन, तर म पितालाई प्रेम गर्दछु र जस्तो पिताले मलाई आज्ञा गर्नुभएको छ सोही बमोजिम गर्दछु भने संसारले जानोस्। शैतानले अयुबको परीक्षा गर्यो ताकि संसारले जानोस् कि अयुब परमेश्वरका एक साँचो दास हुन्। त्यसै नै बप्तिस्मादेखि क्रुससम्म शैतानले येशुको परीक्षा गर्यो ताकि येशुले पितालाई प्रेम गर्नुहुन्छ र जस्तो पिताले उहाँलाई आज्ञा गर्नुभएको छ सो बमोजिम गर्नुहुन्छ भने संसारले जानोस्। आज्ञाकारिताद्वारा येशुले पिताको महिमा गर्नुभयो र चिहानसँगै चिहानसम्मै आज्ञाकारी हुनुभए येशुले हाम्रो र उहाँमा विश्वास गर्नेहरूको पापको ज्याला तिरिदिनुभयो। ख्रिस्टले हाम्रो साटोमा क्रुसको कष्ट भोग्नुभयो र हामीलाई दण्डमुक्त गराउनुभयो। परमेश्वरले आफ्नो उद्देश्य पूरा गर्न उहाँको इच्छाको यो इच्छा अनुसार माध्यमहरू प्रयोग गर्नुहुन्छ। अयुबको कथाबाट हामी के सिक्न सक्छौँ? पहिलो कुरो, दुःख र दुष्टमाथि परमेश्वर सार्वभौम हुनुहुन्छ। दोस्रो, परमेश्वरले आफ्नो उद्देश्य पूरा गर्न उहाँको इच्छा अनुसार माध्यमहरू प्रयोग गर्नुहुन्छ। र तेस्रो, कहिलेकाहीँ दुःख एउटा रहस्यमै सीमित हुन्छ। पर्दा पछाडि के भइरहेको थियो अयुबलाई थाहा थिएन, आफ्नो कष्ट पछाडिको कारण उनले कहिले पनि थाहा पाएनन्, यो उसको निम्ति रहस्य थियो। त्यसरी नै हामी आज पनि हरेक कष्ट पछाडिको कारण बुझ्दैनौँ। 2072 सालमा 7.8 रेक्टर स्केलको भूकम्पले 9,000 बढी मानिसको ज्यान लियो, तर त्यसको कारण हामीले बुझेनौँ। आज कोरोना भाइरसले विश्वमा मैले वचन तयार गर्दै गर्दासम्ममा 50,000 बढीको ज्यान लिइसकेको थियो। यदि परमेश्वरले चाहनुभयो भने चुटकीको भरमा कोरोना भाइरसलाई गायब पार्न सक्नुहुन्छ र उहाँको समयमा उहाँले गर्नु पनि हुनेछ। तर अहिलेलाई परमेश्वरले किन कोरोना भाइरसको नियुक्ति गर्नुभयो, किन यसलाई फैलिन दिनुभयो, किन यति धेरै संसारमा यो महामारी फैलिन दिनुभयो? के यो दुष्ट राष्ट्रमाथि उहाँको न्याय हो? यदि हो भने के को आधारमा हामी भन्छौँ कि यो उहाँको न्याय हो? प्रियहरू, कारण यही हो भने हामी निश्चित रूपमा भन्न सक्दैनौँ। सायद त्यहाँ मानवीय, गणितीय र वैज्ञानिक कारणहरू होलान्, वा यस महामारीलाई हामी एउटा प्राकृतिक प्रकोपमै सीमित राख्छौँ होला। हुन त अयुबको सन्दर्भमा पनि आगो र आँधी बेहरीलाई लिएर त्यतिखेरको समाजले त्यसै गरे होलान्। तर हामी जान्दछौँ कि ती सबैको पछाडि परमेश्वर हुनुहुन्छ। तर यसमा परमेश्वरको उद्देश्य के छ हामी जान्दैनौँ। सायद यीशु ख्रीष्टको आगमन नजिकै छ भने याद दिलाउन र अविश्वासीहरूलाई पश्चातापतर्फ डोर्याउन परमेश्वरले यसो गर्नुभएको हुनसक्छ। उदाहरणको लागि लुका 13 अध्यायमा पश्चातापको विषयमा यीशुले यसरी भन्नुहुन्छ कि तिमीहरू ठान्छौ ती 18 जना जो सिलोआममा धरहरा ढलेर मरेका थिए कि तिनीहरू सबै यरुसलेम वासीहरूमध्ये बढी अपराधी थिए? त्यसो होइन, तर म तिमीहरूलाई भन्दछु तिमीहरूले पश्चाताप गरेनौ भने तिमीहरू सबै त्यसरी नै नाश हुनेछौ। कतिपटक वर्तमान दुःखले हामीलाई हाम्रो सबैभन्दा ठूलो समस्यातर्फ सङ्केत गरिरहेको हुनसक्छ। सबै दुःख कष्टको मूल कारण भनेको पाप हो। पापद्वारा संसारमा मृत्यु छायो र मृत्युसँगै हर किसिमका दुःख कष्ट पनि। मानव जातिको एउटै आशा भनेको यीशु ख्रीष्ट हुनुहुन्छ र यीशु ख्रीष्टतर्फको पश्चातापको निम्ति कतिचोटि यी दुःख कष्टहरूले मानिसलाई घचघचाइरहेको हुन्छ। प्रियहरू, परमेश्वरले जे गर्नुहुन्छ आफ्नो इच्छाको उद्देश्य अनुसार नै गर्नुहुन्छ र उहाँको उद्देश्य हामी कुनै दिन बुझौँला वा कहिले पनि नबुझ्न पनि सक्छौँ। अयुबले पनि बुझेनन्, तर अयुब एउटा कुरामा पक्का थिए कि उनको जीवनमा जे जति भइरहेको थियो परमेश्वरको सार्वभौम नियन्त्रणभित्र नै भइरहेको थियो। त्यसो भए आज जे भइरहेको छ, यो COVID-19 अथवा कोरोना भाइरसको यो महामारी, लकडाउन, जे भइरहेको छ परमेश्वरको नियन्त्रणभित्रै भइरहेको छ। परमेश्वर नै सार्वभौम हुनुहुन्छ। सो प्रियहरू, यदि परमेश्वर दुष्ट कष्टमाथि, पीडामाथि, दुःखमाथि, महामारीमाथि, भाइरसमाथि, सबै कुरामाथि सार्वभौम हुनुहुन्छ भने यस महामारीलाई लिएर हामीले कसरी प्रतिउत्तर दिनुपर्छ? पहिला हामीले परमेश्वरमाथि भरोसा राख्नुपर्छ। हामी आत्तिने र डराउने गर्नु हुँदैन। परमेश्वरले जे गर्नुहुन्छ असलै गर्नुहुन्छ। रोमी 8:28 यसरी भनिएको छ, हामी जान्दछौँ उहाँलाई प्रेम गर्नेहरू र उहाँको अभिप्राय अनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ। हामी हाम्रो भलो परमेश्वरमा हामी भरोसा गर्न सक्छौँ। दोस्रो, हामी नम्र बन्नुपर्छ, हामी नम्र हुनुपर्छ। हामी कमजोर छौँ भने स्वीकार्नुपर्छ। हाम्रो जीवन हाम्रो नियन्त्रणमा छैन भने हामीले मानिलिनुपर्छ। हामी सीमित छौँ र प्रतिबन्धित छौँ भने स्वीकार गर्नुपर्छ। हामीले सबै पेसा, शिक्षा, धन सम्पत्ति, ज्ञान र वरदानको घमण्ड त्याग्नुपर्छ। म केही होइन, केवल एक मरणशील मानिस हुँ भने स्वीकार गर्नुपर्दछ। भजनकारले चाहिँ हाम्रो आयु ठिकसँग गर्न हामीलाई सिकाउनुहोस् र हामी बुद्धिको हृदय प्राप्त गर्न सकौँ भने परमेश्वरलाई प्रार्थना गर्नुपर्छ। सो हामीले परमेश्वरमाथि भरोसा गर्नुपर्छ, हामी नम्र हुनुपर्छ र तेस्रो, हामी धन्यवादी हुनुपर्छ। हामी अयोग्य हुँदा हुँदै पनि परमेश्वरले हामीलाई जीवन, भोजन, परिवार, चर्चदेखि लिएर अस्पताल, डाक्टरहरू, औषधि, उपचार इत्यादि दिनुभएको छ। परमेश्वरले हामीलाई अहिलेसम्म सुरक्षित राख्नुभएको छ, कारण ती हजारौँको संख्यामा मर्ने मानिसहरूभन्दा हामी असल, शक्तिशाली र बुद्धिमानी वा नेपाली भएकोले होइन, तर परमेश्वरको कृपाको कारण। त्यसकारण हामी धन्यवादी हुनुपर्छ। र चौथो, हामीले यीशुलाई हेर्नुपर्छ। यस कष्टको बिचमा हामीले यीशुलाई हेर्नुपर्छ। कष्टको क्षेत्रमा, कष्टको विषयमा यीशु अनुभवविहीन हुनुहुन्न। यसैया 53 अनुसार यीशु कष्टसँग परिचित सेवक हुनुहुन्छ। परमेश्वर पिताको सार्वभौम योजना मुनि रहेर यीशु हाम्रो अपराधहरूको निम्ति छिडिनुभयो, हाम्रा अधर्मको निम्ति उहाँ पेलिनुभयो। हामीमा शान्ति ल्याउने दण्ड उहाँमाथि पर्यो र उहाँको कोर्राको चोटले हामी निको भयो। हाम्रो कष्टमा क्रुसको कष्ट भोग्नु भने यीशुले नै सहानुभूति देखाउन सक्नुहुन्छ। र पाँचौँ कारण, अन्तिम कारण, हाम्रो आँखाहरू अनन्ततिर केन्द्रित गर्नुपर्छ। भजनले भने चाहिँ यो दुनियाँ हाम्रो घर होइन, हामी यहाँका रैथाने होइनौ। पहिलो पत्रुस एक अध्याय अनुसार हामी केवल निर्वासित मानिसहरू अर्थात् प्रवासीहरू हौ, हाम्रो घर त स्वर्गमा छ जहाँ ख्रिस्ट बास गर्नुहुन्छ। सो प्रियहरू, यस संसारमा अवश्य दुःख छ, मृत्यु छ, र अहिले थोरै समयको निम्ति हामी ख्रिस्टियन्सहरूले पनि विभिन्न किसिमका कष्ट भोग्छौँ र भोग्नु परे तापनि हामी यसैमा रमाउँछौँ कि परमेश्वरको महान कृपाले मृतकबाट येशु ख्रिस्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मेका छौँ। हाम्रो आशा यही हो कि स्वर्गमा हामीहरूको निम्ति साँची रहेको चाहिँ उत्तराधिकार छ, त्यो अविनाशी विशुद्ध र नओइलने किसिमका छ। येशुको पछि लाग्दा यसै पृथ्वीमा केही पाउने आशामा छैनौँ हामी। शैतानले अयुबमाथि लगाएको अभियोग यही थियो र आज संसारले हामीलाई यही अभियोग लगाउँछ। हामी येशुको पछि यसकारण लागिरहेछु कि हामी यसै पृथ्वीमा केही पाउने आशामा छौँ। तर फेरि पनि येशुको पछि लाग्दा यसै पृथ्वीमा केही पाउने आशामा छैनौँ हामी। हाम्रो आशा त अनन्तता केन्द्रित छ। त्यसकारण हाम्रो जीवनमा परिस्थिति जेसुकै होस्, जस्तो सुकै परिस्थिति आओस्, आज कोरोना भाइरसको महामारी छ र भोलिको दिनमा योभन्दा पनि भयानक स्थिति आउला हामी जान्दैनौँ, तर हामी अनन्ततिर हेर्दै ख्रिस्टलाई पछ्याइ नै रहनेछौँ। प्रियहरू, यो मेरो आशा र प्रार्थना हो कि जसै हामी यस परिस्थिति भएर जाँदछौँ, हामीहरूको विश्वास आगोबाट खारिने तर नष्ट भएर जाने सुनभन्दा पनि मूल्यवान ठहरिनेछ। हाम्रो यो विश्वास साँचो प्रमाणित हुनेछ र येशु ख्रिस्ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बन्नेछ। आमेन।